समसामयिक विषयहरूमा प्रत्यक्ष कुराकानी गरिने रेडियो नेपालको दैनिक प्रभाती प्रस्तुति अन्तर्सम्वादको आजको यो अर्को श्रृंखलाबाट हरिशरण लामिछानेको नमस्कार। आदरणीय श्रोताहरू, आज फेरि हामी कोरोना भाइरस र त्यसका नयाँ नयाँ भेरिएन्टका विषयमा चर्चा गर्दैछौ। कोविड 19 पछि देखा परेका डेल्टा र त्यसपछिको ओमिक्रोन, आजभोलि फेरि यो नयाँ भेरिएन्टको संक्रमण क्रमशः नेपालमा पनि देखा परेको छ। हिजै मात्र कोविड 19 निर्देशक समितिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले सम्भाव्य तेस्रो लहरको नियन्त्रणका लागि आवश्यक कदम चाल्न सम्बद्ध निकायलाई निर्देशन दिनुभएको छ। संख्यात्मक रूपमा हेर्दा हिजो एकै दिन 24 जना ओमिक्रोनबाट संक्रमित भएका छन् र 968 नयाँ बिरामीहरू थप भएको विवरण पनि प्राप्त भएको छ। के हो त ओमिक्रोन, के कस्ता जोखिमको सम्भावना छ आगामी दिनमा र यसका लागि हाम्रो तयारी के कस्तो हुनु जरूरी छ, यिनै सवालमा केन्द्रित रहेर आजको अन्तर्सम्वादमा हामी वरिष्ठ जनस्वास्थ्यविद डाक्टर रविन्द्र समीरसँग कुराकानी गर्दैछौ। उहाँ हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। डाक्टर साहब नमस्कार, स्वागत छ रेडियो नेपालमा। अब फेरि हामी यतातिर आकर्षित भएका छौं। हुन त शनिबारको अन्तर्सम्वादमा हामी शनिबार स्तरीय विषयहरू विभिन्न विषयहरू लिने थियौं। अब यो विषयले फेरि विस्तारै नेपाली समाजलाई आकर्षित गर्छ, केही समय अब हामी यसमा फेरि घोत्लिनुपर्ने स्थिति पनि आएको छ। डाक्टर साहब, यहाँको विज्ञता आम जनसमक्ष प्रस्तुत गरौं भनेर आज मैले समय लिएको छु, धन्यवाद छ डाक्टर साहब। अब के संकेत गर्छ यो नयाँ परिस्थिति सृजना हुन लागेको हो?
हामीले गत 6-7 महिना पहिले चाहिँ के भनेको थियौँ भने जाडो महिनामा चाहिँ यो थर्ड वेभ चाहिँ आउन सक्छ, त्यो भएर चाहिँ सबैले खोप लगाउनु होला र जनस्वास्थ्यको मापदण्ड पालन गर्नु होला भनेर हामीले भनेका थियौँ। र यो चाहिँ नेपालमा हेर्ने हो भने यो पहिलो लहर र दोस्रो लहर पनि यो चाहिँ माघ फागुन चैतमा चाहिँ अलिकति धेरै बढेको चाहिँ पाइएको छ। र त्यो हिसाबले गर्दा अहिले कस्तो अवस्था छ भने जुन ओमिक्रोन प्रजाति देखा पऱ्यो अफ्रिकामा, ओमिक्रोनको बारेमा अलिकति चाहिँ धेरै नै प्रचार प्रसार भइरहेको छ र अहिले चाहिँ संसारमा जति पनि कोरोना फैलिएको छ विभिन्न युरोपका देशहरू अमेरिकादेखि लिएर भारतमा, त्यसमा हेर्ने भने ओमिक्रोन चाहिँ थोरै छ र डेल्टा अल्फा ई चाहिँ बढी मात्रामा छ। र अहिले पनि जस्तो चाहिँ भारतमा हिजोको डाटा हेर्दा 117,100 जनालाई चाहिँ पोजिटिभ देखियो कोरोना, त्यसमा र भारतमा टोटल 3,007 जनालाई ओमिक्रोन छ। यसको अर्थ के हो भने ओमिक्रोन चाहिँ संक्रमितको संख्या चाहिँ अलिकति बढी चाहिँ भइसकेको छैन। र नेपालमा चाहिँ जुन हिजो 24 जनामा देखियो त्यो हिजो चाहिँ छैन र केही दिनदेखि त्यसमा चाहिँ त्यो
अनुसन्धान भइरहेको जिन सिक्वेन्सिङहरू भइरहेको थियो, यसमा
जिन सिक्वेन्स भइरहेको थियो र त्यसको चाहिँ रिपोर्ट चाहिँ हिजो आएको। त्यो हिसाबले नेपालमा चाहिँ ओमिक्रोन प्रवेश गरिसकेको छ यसमा शङ्का छैन, किनभने ओमिक्रोनको रुवाखोको लक्षण लगभग उस्तै छ। र हामी चाहिँ अहिलेको वेबसँग हामी चाहिँ त्यति डराउनु पर्दैन, किनकि हामीहरूले धेरै यसरी खोप लागेका छौँ, जसले लागेका छैन उहाँहरूले पनि फेरि लगाउनु भयो भने हामी त्यस्तो पेनिक हुनुपर्ने आतिर्नुपर्ने अवस्था नै हुँदैन।
अब स्वास्थ्य जस्तो संवेदनशील कुरामा केही औपचारिकताहरू, केही अन्तर्राष्ट्रिय मापदण्डहरू पनि पालना गर्नुपर्ने हुन्छ। यद्यपि कुनै भेरिएन्ट अलिक खतरापूर्ण देखिन्छ, कुनै भेरिएन्ट चाहिँ त्यति खतरापूर्ण छैन, तर मानिसले संक्रमण चाहिँ गर्छ। यो पछिल्लो जसरी चाहिँ ओमिक्रोनको नेचर हेर्दाखेरि यो अलिक छिटै फैलिन सक्छ तर कम संक्रामक छ भनिएको छ, अलिकति यसका यी भेरिएन्टहरू के हुन् भनेर आम सर्वसाधारणले बुझ्ने किसिमले हामीले बुझाउँदाखेरि के भन्न सकिन्छ डाक्टर साहब? के हो यो भेरिएन्ट भनेको, नयाँ नयाँ प्रजाति भनेर भनिरहेका छौँ हामी, होइन, यसलाई एउटा टर्म दिइरहेछौँ, यो कसरी चाहिँ आइरहेछ, यसले कति जोखिमपूर्ण हुन्छ, यसको प्राविधिक पक्षबारे पनि अलिकति जानकारी पाउन डाक्टर साहब?
भाइरसले आफ्नो स्वरूप परिवर्तन गरिरहन्छ, त्यो उसको चाहिँ नैसर्गिक स्वभाव हो। जसरी ब्याक्टेरियाको लागि एन्टिबायोटिक औषधि छ र एन्टिबायोटिक खाएपछि ब्याक्टेरिया मर्छ, तर एन्टी भाइरल औषधि चाहिँ त्यति परावारी छैन, किनभने हामीले एउटा स्वरूपको लागि औषधि बनायौँ भने त्यो औषधि चाहिँ बनाउने बेलासम्म भाइरसले 2-3 चरण चाहिँ अर्को चाहिँ स्वरूपमा आइसकेको हुन्छ र त्यो औषधिले काम गर्दैन। यसको अर्थ के हो भने भाइरसले काँचोली चाहिँ फेरिरहेको हुन्छ, उसको स्वरूप परिवर्तन चाहिँ भइरहन्छ र ती स्वरूप परिवर्तन हुँदाखेरि अधिकांश चाहिँ कमजोर हुन्छ, कमजोर प्रजाति हुन्छ, ती कमजोर प्रजातिको बारेमा बाहिर चाहिँ आउँदैन, र कुनै कुनै प्रजाति चाहिँ अलिकति कडा खालको आउँछ, र कडा खालको आइसकेपछि त्यसले चाहिँ एकैचोटि चाहिँ धेरैजनालाई ग्रही बनायो भने त्यसपछि त्यसको बारेमा चाहिँ अध्ययन भएर त्यसलाई चाहिँ एउटा चाहिँ जस्तो चाहिँ विश्व स्वास्थ्य सङ्गठन लगायत विभिन्न संस्थाहरूले त्यसको बारेमा चाहिँ अध्ययन अनुसन्धान गर्छन् र त्यसको बारेमा चाहिँ विवरण चाहिँ संसारलाई दिन्छ उनीहरूले। र यो ओमिक्रोन पनि के हो भने यो चाहिँ अफ्रिकामा चाहिँ भेटिएको हो, र यो चाहिँ धेरैचोटि यो 30-40 बढी पटक यो चाहिँ म्युटेसन जुन भइसकेपछि त्यसपछि यो चाहिँ अलिकति चाहिँ यसले लक्षणहरू देखाउने त्यो खालको देखियो। र अझै पनि के छ भने अहिलेसम्म जति पनि प्रजाति आए तीमध्ये सबैभन्दा खतरनाक भनेको डेल्टा हो, जुन पोहोर साल हामीले दोस्रो लहरमा हामीले भोग्यौँ। यो चाहिँ ओमिक्रोन चाहिँ एकदमै कमजोर प्रजाति हो। तपाईँले यसको हेर्नुहुन्छ भने भारतमा 3,007 संक्रमित ओमिक्रोन हुँदा 1 74 वर्षको व्यक्तिको मृत्यु भएको छ, जो चाहिँ दीर्घ रोगी थिए। त्यस्तै चाहिँ अन्य देशहरूमा पनि मैले अफ्रिकाको, अमेरिकाको, बेलायतको मैले अध्ययन गरेँ, त्यहाँको अध्ययन गर्दाखेरि पनि ओमिक्रोनकै कारण चाहिँ मात्र चाहिँ मान्छेको चाहिँ मृत्यु भएको छैन। ओमिक्रोन जस्तो चाहिँ डेल्टामा 14 दिन चाहिँ निको हुन लाग्थ्यो भने ओमिक्रोन चाहिँ 6-7 दिनमा चाहिँ निको भएको छ भनेर भारतका विभिन्न हस्पिटलहरूबाट पनि त्यो विवरण दिएको छ। यसको अर्थ के हो भने अघि सरले भन्नुभयो जस्तो चाहिँ यस्तो महामारीको बेलामा एउटा त्यो अन्तर्राष्ट्रिय मापदण्डहरू हुन्छ, अन्तर्राष्ट्रिय नियमहरू हुन्छ, त्यसको आधारमा डब्ल्युएचओले त्यही किसिमको चाहिँ प्रोटोकलहरू जारी गर्नुपर्छ। तर के भने ओमिक्रोनको लागि चाहिँ त्यति धेरै चिन्ता गर्नु पर्दैन, यदि चाहिँ हामीले खोप लगाएका छौँ भने हामी चाहिँ यो ओमिक्रोनको बारेमा त्यति धेरै चिन्ता गर्नु पर्दैन।
अब पछिल्लो समयमा बुस्टर डोजका कुराहरू पनि आइरहेछन्, ज जसले खोप लगाइसक्नुभयो उनीहरूले पनि केही समयको अन्तरालपछि त्यो सायद निष्प्रभावी हुन्छ भनेर होला, बुस्टर भन्ने बित्तिकै त्यो शब्दले नै अलिकति इम्युन सिस्टमलाई चाहिँ बुस्ट गर्ने भन्ने कुराहरू आउन सक्ला होइन। जस्तै यो बुस्टर डोज किन आवश्यक छ, कति आवश्यक छ अथवा आवश्यक छैन, कि कसले लगाउने कसले नलगाउने, यसमा केही परामर्श दिन सकिन्छ?
बुस्टर डोज चाहिँ सबैले आवश्यक हुँदैन, किनभने जस्तो चाहिँ एउटै भ्याक्सिनले पनि एन्टिबोडी लामो समयसम्म रहन सक्छ, जब 2 डोज पूर्ण मात्रामा हामीले लगाएका छौँ भने त्यसले चाहिँ लामो समय रहन सक्छ। तर जो चाहिँ जस्तो चाहिँ जसको चाहिँ इम्युनिटी पावर कम छ, जसमा दीर्घ रोगहरू छ, उहाँहरूको चाहिँ एन्टिबोडी स्तर चाहिँ 6 महिनापछि चाहिँ घट्दै घट्दै जान्छ, र त्यो घट्दै गए पनि सङ्क्रमण भयो भने त्यही इम्युनिटी जुन घटिरहेको इम्युनिटी पनि पर्याप्त हुन्छ सङ्क्रमणसँग लड्नको लागि। त्यो भएको हुनाले हामीले बुस्टर डोज पाएनौँ भनेर आत्ति हाल्नुपर्ने अवस्था चाहिँ छैन। तर बुस्टर डोज चाहिँ कस्तो हुन्छ भने भ्याक्सिन लागेको सबैमा एन्टिबोडी बढेको हुँदैन, त्यो भएको हुनाले कतिपय देशहरूमा अहिले के भइरहेछ अरे युरोपियन देशहरूमा जस्तो एन्टिबोडी टेस्ट गर्ने, जसको एन्टिबोडी टाइटर चाहिँ ठिक छ उसलाई चाहिँ बुस्टर डोज नदिने, जसको एन्टिबोडी लेभल चाहिँ निल छ अथवा चाहिँ एकदमै कम छ उसलाई दिने, त्यो रणनीति पनि अपनाइएको छ। त्यो हुँदा बुस्टर डोजलाई हामी त्यति आत्तिहाल्नुपर्ने अवस्था चाहिँ छैन, र मलाई लाग्छ अब यो बुस्टर डोज चाहिँ सरकारले चाहिँ यो माघको सुरुदेखि नै बुस्टर डोज दिने, तर चाहिँ बुस्टर डोज दिँदाखेरि सबैलाई दिनु पर्दैन, फ्रन्टलाइनर र त्यसपछि गएर चाहिँ दीर्घकालीन रोगहरू भएको भनेर चाहिँ भनेको छ। त्यो चाहिँ ठिकै हो, किनभने सबैले लाउनु आवश्यक छैन, र बुस्टर भ्याक्सिन धेरै लगाएर हामी चाहिँ बच्ने होइन, हामी त सबभन्दा ठुलो त हामी त मास्कले नै बच्ने, हामी चाहिँ मास्क चाहिँ राम्रोसँग लगायौँ भने मास्कभन्दा सुरक्षित भ्याक्सिन संसारमा केही पनि छैन।
अब पछिल्लो पटक हेर्दाखेरि भनौँ न जुन किसिमको डर त्रासमा मानिसहरू रहेको एउटा आभास हुन्थ्यो सामान्य मनोविज्ञानको हिसाबले, आजभोलिको सार्वजनिक क्षेत्र होइन यातायातका क्षेत्रहरू हुन्, बजारका कुराहरू हुन्, चाडपर्व, विभिन्न राजनीतिक दलका सभा सम्मेलन, कहीँ कसैलाई पनि त्यति धेरै संकोच नदेखिएको जस्तो चाहिँ महसुस हुन्छ। तैपनि एउटा औपचारिकताको लागि मान्छेले मास्क त लगाएका छन्, हात धुने काम पनि अलिकति बन्द भइसकेका जस्तो, अब यो आउँदैन, अब यो केही पनि होइन भन्ने एउटा मनोविज्ञानले पनि कता कता काम गरेको जस्तो र आत्मबल बढेको हो कि भनेको जस्तो पनि देखिन्छ। अहिले नेपाली समाजको प्रकृति हेर्दा कतिको संवेदन संवेदनशीलता अपनाइएको, कतिको होसियारी अपनाइएको, हिजोको तुलनामा अवस्था कति सहज भयो जस्तो अथवा कति लापरवाही भयो जस्तो, कसरी यसलाई कम्पेयर गर्न सकिएला रहेछ?
जस्तो हामी नेपाली एक अर्थमा भाग्यवान किन हौ भने, गत साल जब देशको ठुलो पार्टी फुट्यो, पार्टी फुटिसकेपछि निकै ठुल्ठुलो र्यालीहरू भए, त्यो बेलामा चाहिँ कोरोना संक्रमण चाहिँ एकदमै न्यून बिन्दुमा थियो र थिएन, त्यसले गर्दाखेरि चाहिँ हामी बच्न सक्यौँ। त्यस्तै अहिले विभिन्न पार्टीको महाधिवेशन भएको छ र पछिल्लो पटक जुन महाधिवेशन भएको बाहेक अन्य महाधिवेशन भइरहेको बेलामा चाहिँ संक्रमण चाहिँ न्यून थियो, त्यसले पनि सार्न पाएन। र अहिले चाहिँ पछिल्लो पटक जुन महाधिवेशन भयो त्यसमा चाहिँ धेरैजनालाई संक्रमण सरेको छ, त्यो चाहिँ तथ्याङ्क एकित गर्न भन्दिनँ त सकिँदैन, तर चाहिँ धेरैजनालाई सरिसकेको छ र उहाँहरू आइसोलेसनमा हुनुहुन्छ। यसको अर्थ के हो भने, हामी चाहिँ भिडभाड हाम्रो एउटा भाग्यले बचेका हौँ र अब यदि हामीले त्यो खालको भिडभाड गर्ने हो भने चाहिँ एकदमै धेरै बढ्ने र त्यहाँ खतराको स्थिति आउने त्यो चाहिँ हुनसक्छ। र हाम्रो जुन व्यवहार छ, हाम्रो व्यवहार जस्तो हामीले आफूलाई परिवर्तन गर्न सकेनौँ, जस्तो चाहिँ धेरै जसो चाहिँ मास्क लगाउँदा हुन्छ, जस्तो चाहिँ मैले हिँड्दाखेरि मैले बाटोमा सबै कुरो हेरिरहेको हुन्छु, धेरै जसोले अहिले सही तरिकाले मास्क लगाउनु भएको छ, नाक छोपेर नै लाउनु भएको छ, तर खास गरेर जो चाहिँ मजदुरी गर्नुहुन्छ, जसले चाहिँ भारतको श्रमिकहरू हुनुहुन्छ, जो चाहिँ निर्माण क्षेत्रमा काम गर्नुहुन्छ, जो चाहिँ अन्य गल्लीभित्र बस्नेहरू अथवा चाहिँ सुकुम्बासी बस्तीमा बस्नेहरू, उहाँहरूले चाहिँ सही तरिकाले मास्क चाहिँ लाउनु भएको छैन, किनकि उहाँहरूलाई अब पर्याप्त मात्रामा मास्क लाउनु तरिका सिकाइएको छैन र उहाँहरूलाई मास्क उपलब्ध गराउने काम पनि भएको छैन। त्यसले गर्दाखेरि चाहिँ एउटा राज्यको दायित्व चाहिँ के पनि हुनुपर्छ भने, जसरी चाहिँ हामीले जीवनजल लगायतका विभिन्न किसिमको औषधि हामीले स्वास्थ्य संस्थाहरूबाट निशुल्क दिन्छौँ, मास्क त्यहाँभन्दा सस्तो पर्छ। त्यो हुनाले हामीले मास्कलाई चाहिँ विभिन्न क्लबले, विभिन्न सङ्घ संस्थाहरूले, विभिन्न टोल सुधार समितिले, विभिन्न स्वास्थ्य संस्थाहरूले चाहिँ निशुल्क रूपमा मास्क चाहिँ हामीले बाँड्न सक्यौँ भने मास्क प्रयोग गर्नेको सङ्ख्या चाहिँ बढेर आउँछ। र अब त हामीलाई भेटघाट गर्ने छुट छैन, किनभने हामी कहाँ चाहिँ पोहोरको डेल्टा पनि बढिरहेको छ, हिजो मात्रै 600 हिजो मात्रै 968 चाहिँ पोजिटिभ देखिया छ, तीमध्ये 24 मात्रै ओमिक्रोन हो, अरू त डेल्टा डेल्टा नै हो। त्यो हिसाबले भारतमा चाहिँ एकै दिनमा, भारतमा 10 दिन अगाडिको डाटा हेर्नुहोस्, 10 दिन अगाडि भारतमा करिब 6,000 संक्रमित भएको थिए, अनि 10 दिनमा भारतमा 1,17,000 आयो भनेपछि हामी यहाँ पनि अब चाहिँ यो बढ्दो क्रममा जान्छ। बढ्दो क्रममा जाँदाखेरि एउटा चाहिँ खतरा के देखिएको छ भने, यस्तो चाहिँ खोप अनावश्यक रूपमा मान्छेहरू लाउने, जस्तो चाहिँ अब जहिले लाउनै पर्दैन उहाँहरूले पनि बुस्टर डोज लगाउने, कसैले चारवटा चाहिँ लगाउने, त्यो खालको चाहिँ हुनसक्छ। त्यो भएको हुनाले हामीले पहिलो चरणमा सबैलाई जनताको गाउँ घरमा, जनताको चाहिँ घर घरमा पुगेर र कसले खोप लागेको छ कसले लागेको छैन त्यो स्क्रिनिङ गरेर हामीले पूर्ण मात्रा खोप चाहिँ हामीले सबैलाई लगाइदिनुपर्छ, अनि मात्र हामीले चाहिँ बुस्टर डोज चाहिँ सुरु गऱ्यौँ भने त्यो न्यायपूर्ण हुन्छ। कसैले चाहिँ बुस्टर डोज लाउने, कसैले भ्याक्सिनै नपाउने भयो भने त्यहाँनिर विभेद हुन्छ। त्यही हिसाबले गर्दाखेरि अबको सरकारको अभियान भनेको एउटा चाहिँ खोप चाहिँ गाउँ गाउँमा पुर्याउनु पऱ्यो, घर घरमा पुर्याउनु पऱ्यो, अनि दोस्रो कुरा भनेको सिमानाकाहरू चाहिँ टाइट गर्नु पऱ्यो, तेस्रो भनेको सिमानाकामा होल्डिङ सेन्टर, परीक्षण, त्यसपछि क्वारेन्टिन र आइसोलेसन तन्दुरुस्त रूपमा चाहिँ राख्नु पऱ्यो, पाँच नम्बर भनेको जनस्वास्थ्यका मापदण्डलाई पालना गराउनु पऱ्यो, जस्तै प्रहरी प्रशासनले अनुगमन गर्नु पऱ्यो, जरिमानाको व्यवस्था गर्नु पऱ्यो। यसरी हामीले जनस्वास्थ्यका मापदण्ड राम्रोसँग पालन चाहिँ सरकारले गरायो भने र हामी आम नागरिकले पनि आफ्नो नागरिक कर्तव्य अनुरूप आउँदै पनि सही तरिकाले मास्क लगाउने, बिना काम घर बाहिर नजाने, घर बाहिर चाहिँ जानै परे पनि राम्रोसँग मास्क लगाएर जाने, कसैसँग भेट्न समय खुला ठाउँमा भेटघाट गर्ने, बन्द कोठामा चाहिँ लामो समयसम्म भेटघाट चाहिँ नगर्ने, हातको सफाइ चाहिँ निरन्तर गरिरहने, यी खालका चाहिँ यी जुन बानी छ यो त हामीले अलिक 2-3 वर्ष हामीले चाहिँ गर्नै पर्ने हुन्छ र यसलाई हामीले जीवनशैली बनाउँ, यसलाई हामीले झन्झट नमानौँ, किनभने एउटा मास्क लगाउँदाखेरि एउटा चाहिँ 5 रुपियाँको मास्कले हाम्रो चाहिँ जीवन बचाउँछ भने हामीले त्यसमा चाहिँ कम्प्रोमाइज चाहिँ गर्नु हुँदैन।
त आदरणीय श्रोताहरू, अन्तर्सम्वादको आजको बिहानीमा हामी फेरि एकपटक कोविड 19 त्यसपछिका भेरिएन्टहरू डेल्टा ओमिक्रोन लगायतका सन्दर्भलाई जोडेर वरिष्ठ जनस्वास्थ्यविद डाक्टर रविन्द्र समीरसँग कुराकानी गर्दैछौ। डाक्टर साहब, जस्तो यहाँले संकेत गरे जस्तै पछिल्लो डाटाहरू हेर्दाखेरि कञ्चनपुरमा 37 जना संक्रमित भएका छन्, एकै दिन त्योभन्दा अगाडि 70 जना भएका थिए। अन्य सीमा क्षेत्रहरूमा पनि नेपाल प्रवेश गर्ने आवत जावत गर्ने, अब हाम्रो जोखिम भनेको त यही छिमेकी देशहरूबाट सबभन्दा बढ़ी जोखिम छ। सँगसँगै अब हवाई यातायातका कुराहरू, हिजोको दिनमा जब पहिलो पटक कोविड 19 सन्दर्भमा हामी थियौं त्यतिखेर त अब लकडाउन नै भयो, एकदमै आर्थिक सामाजिक त्यसबाट के कति प्रभाव पर्यो त्यसको मूल्याङ्कनै छैन, त्यसले दुर्गामी रूपमा असर त पारिरहेको छ। तर पनि अब जीवनलाई पनि सहज बनाउँदै लैजाने, आवागमनलाई पनि त्यति नरोकिने यो किसिमको परिपाटीका लागि यतिखेर राज्यले, जसरी हिजो सम्माननीय प्रधानमन्त्रीज्यूले पनि सबै मन्त्रालयका सचिव मन्त्रीज्यूहरूलाई राखेर ब्रिफिङ गर्नुभयो कि तेस्रो लहर आउने संकेतहरू आयो तयारी गरौं, भन्नुको अर्थ के नै, ओभरअल अब हाम्रो भूमिका के हुन्छ सरकारको जनताको? यहाँले अघि जसरी भन्नुभयो त्यसलाई अलिक प्रिसाइजली केही कुरा राख्न सकिन्छ?
अब चाहिँ हामीले के गर्नुपर्ने हुन्छ भने, पहिलो कुरो चाहिँ हामी आम नागरिक हामी आत्तिनु हुँदैन, जस्तो हामीले पहिलो लहरमा जस्तो दोस्रो लहरमा जस्तो हामी आत्तिनु पर्दैन, किनभने हामी कहाँ डेल्टा भाइरस चाहिँ कमजोर हुँदै गएको छ र अनुकरण भनेको कमजोर प्रजाति हो, त्यो भएर हामी चाहिँ धेरै आत्तिनु चाहिँ पर्दैन, हाम्रो मनोबल चाहिँ उच्च चाहिँ हुनुपर्छ। अर्को कुरा तपाईँले जुन इङ्गित गर्नुभयो, जस्तो चाहिँ अब सीमा नाकामा टाइट त गर्ने हो तर आफ्नो देशमा फर्किरहेका व्यक्तिहरूलाई हामीले चाहिँ रोक्न चाहिँ मिल्दैन, उहाँहरू चाहिँ भारतमा महामारी धेरै फैलिएको छ, उहाँहरू आफ्नो घर आउन बस्नको लागि आउन खोज्नु भएको छ, उहाँहरूले आउनलाई सहजीकरण गर्नुपर्छ, उहाँहरूलाई चाहिँ सीमा नाकामा प्रवेश गरिसकेपछि उहाँहरूलाई चाहिँ होली सेन्टरमा राख्ने, परीक्षण गर्ने, जो चाहिँ नेगेटिभ छ वा लक्षण छैन उहाँहरूले घर जान दिने, जो पोजिटिभ देखियो अथवा लक्षण देखियो भने उहाँहरूलाई क्वारेन्टिनमा राख्ने, यसरी चाहिँ व्यवस्थित रूपमा चाहिँ गर्ने र एयरपोर्टमा जस्तै प्लेनबाट आउनेहरूलाई पनि त्यही किसिमबाट उहाँहरूले चाहिँ परीक्षण गर्ने, त्यसपछि आवश्यकलाई चाहिँ क्वारेन्टिनमा राख्ने, त्यसरी चाहिँ हामीले गर्नुपर्ने हुन्छ। र अर्को पक्ष भनेको जस्तो तपाईँले सुरुमै भन्नुभएको छ, जस्तो पहिलो दोस्रो लहरमा नेपालमा चाहिँ धेरै आर्थिक सामाजिक मानसिक विभिन्न क्षति भयो र त्यो क्षति चाहिँ एक किसिमले अपूर्णीय क्षति भयो, अहिले चाहिँ मान्छेको जीवनको चाहिँ एउटा लयमा फर्किरहेको छ, मान्छेले आफ्नो काम गरिरहेको छ, आर्थिक गतिविधिहरू चलाइरहनु भएको छ, मान्छेमा अलिकति चाहिँ डर त्रास कम भएको छ, यो अवस्थालाई हामीले चाहिँ निरन्तरता दिनको लागि राज्यले अनि भने जस्तै आम जनतालाई खोप दिने, मास्क दिने, अनुगमन गर्ने र उपचार कारणको संक्रमण एकदमै धेरै फैलियो भयो भने त्यो बेलामा स्वास्थ्य संस्थालाई चाहिँ हाई एलर्टमा राख्ने, हामीले चाहिँ यति गर्न सक्यो भने यो लहरसँग हामी त्यति आत्तिनु पर्दैन, डराउनु पर्दैन। र कोरोना संक्रमण भनेको हावामा उडेर आएर हामीलाई सर्ने होइन, यो हाम्रै बानी बेहोराले सर्ने हो, हामीले मास्क लाएनौँ, हामीले दूरी कायम गरेनौँ, हामीले चाहिँ अब आफ्नै हात धोएनौँ भने त्यो अवस्थामा मात्रै हामीलाई सर्ने हो। त्यो भएको हुनाले हामीले असाध्यै सस्तो प्रविधिबाट आफूलाई बचाउन सक्छौँ र दुईटा लहर फैलिए, यो दुईटा लहरमा जस्तो हामीहरूलाई सङ्क्रमण नै भएको छैन, यसको अर्थ के हो भने मास्कले साँच्चै काम गर्छ, मास्कले राम्रोसँग लाउने हो भने मास्कले साँच्चै काम गर्छ। र जस्तो अहिले अन्तर्राष्ट्रिय क्षेत्रमा पनि विभिन्न देशहरूमा अहिले के कुरा आइरहेको छ भने यो चाहिँ हामीले आर्थिक गतिविधि चलायमान गर्नुपर्छ, लकडाउन गर्नु हुँदैन र यात्रा प्रतिबन्ध गर्नु पनि हुँदैन, कोही कोही जान चाहन्छ भने उसलाई जान दिनपर्छ, तर के भने गएको ठाउँमा उसलाई चाहिँ परीक्षण गर्ने, त्यसपछि गएको राख्ने गर्नुपर्छ भनेर चाहिँ यो अवधारणा आएको छ। र हामीले कोरोनासँग हामीले उसँगै हामीले चाहिँ जीवन बिताउनु पर्यो, हामीले बाध्यता भएको हुँदाखेरि हामीले अलिकति चाहिँ हामी चलाक भयो भने कोरोनालाई हामीले छल्न सकिन्छ। र कतिपय अवस्थामा जस्तो चाहिँ यो कोही हल्लामा चाहिँ यो खोप लाउनुहुन्न, मास्क लाउनुहुन्न भन्ने जुन किसिममा चाहिँ कुराहरू आउँछन्, त्यस्तो चाहिँ अवैज्ञानिक कुराहरूमा कसैले पनि विश्वास गर्नु हुँदैन, किनकि हामीले संसारमा करोडौँ मान्छे चाहिँ मृत्यु भएको देखिसकेका छौँ, सुनिसकेका छौँ। नेपालमा दोस्रो लहरमा चाहिँ एकदम युवाहरू, धेरै युवाहरूको पनि मृत्यु भयो, यसको अर्थ के हो भने कोरोना घातक छ, तर चाहिँ अहिलेको चाहिँ यो अनुकूल प्रजाति हो, यो चाहिँ त्यति घातक छैन, यसलाई विश्व स्वास्थ्य संगठनले पनि त्यति घातक छैन भनिसकेको छ, र अमेरिका, बेलायत, भारत, अफ्रिकामा भएका अध्ययनले पनि ओमिक्रोन संक्रमण भएपछि आइसियुमा भेन्टिलेटरमा बस्नुपर्ने अवस्था चाहिँ नमान्य नै छ। त्यो हिसाबले गर्दाखेरि हाम्रो मनोबल उच्च गरौँ, आफ्ना कामहरू गरौँ, जनस्वास्थ्यको मापदण्ड पालना गरौँ, पुनः मात्र खोप लगाऊ, यो हाम्रो चाहिँ नागरिक दायित्व हो।
हजुर, जस्तो भनौँ डाक्टर साहब, होइन अघिल्लो कोविड 19 पछिको भेरिएन्टमा डेल्टा पनि सक्रिय नै छ र ओमिक्रोन यतिखेर अलिक बढी सक्रिय छ, भन्नुको अर्थ के भने यदि ओमिक्रोन नभएर अरू भेरिएन्टले समातेको खण्डमा चाहिँ जोखिम यथावत छ, हामीले पालना गर्नुपर्ने स्वास्थ्य मापदण्डदेखि लिएर हामीले दैनिक क्रियाकलापलाई हामी होसियारीपूर्वक त्यतिकै हिसाबमा जानुपर्छ, हुलमुल गर्नु हुँदैन भन्ने कुराहरू यथावतै छ, तर अहिले तत्कालको वेभबाट चाहिँ गर्नु त्यति आतिनु पर्दैन भन्नुभयो। तर मानिसहरू के भन्न थालेका छन् भने अब यो झन्झटको कुरा हो, एयरपोर्ट जाँदाखेरि पनि पहिला 2 घण्टापछि मात्रै गए हुन्थ्यो अगाडि, अहिले चाहिँ 5-6 घण्टा अगाडि आउँछन्, विभिन्न टेस्टहरू गर्नु पर्यो भने टाइममा टेस्ट नआएर फ्लाइटहरू छुटिरहेका घटना सुनिन्छ, यी दैनिकी कुराहरूलाई पनि त सहज बनाउने तर्फ अबको प्राथमिकता त त्यता हुनु पर्यो नि, जस्तो जस्तो भेरिएन्ट त्यस्तो त्यस्तो व्यवस्था त हुनु पर्यो नि डाक्टर साहब, होइन अन्त्यमा सोधे मैले
एकदमै यस्तो चाहिँ किनभने त्यही भएर सरकारले बारेमा नै तयारी गर्नुपर्छ, जस्तो चाहिँ भारतमा केसहरू एकदमै बढ्यो, नेपालमा नै बढ्न थाल्यो भनेर तयारी सुरु गर्ने होइन कि, हामी महामारीको हामी अवधिमा छौँ, त्यो भएको हुनाले हामीले बाह्रै महिना हामीले चाहिँ तयारी चाहिँ गर्नु पर्यो, हामीले कसरी चाहिँ आम नागरिकलाई सजिलो पार्ने हो त्यो किसिमको चाहिँ संयन्त्र हामीले चाहिँ तयार गर्नु पर्यो, रिपोर्ट चाहिँ छिटो दिने, टेस्ट प्रभावकारी हुने त्यो खालको गर्नु पर्यो, यसरी चाहिँ झन्झटिलो प्रक्रियालाई चाहिँ घटाउन सकिन्छ। तर हामी नागरिकले के बुझ्नुपर्छ भने हामी अहिले सहज अवस्थामा छैनौँ, संसार नै अहिले महामारीमा लगाइदिएको छ, यी अवस्थामा हामीलाई केही झन्झट त पक्कै पनि हुन्छन्, तर ती झन्झट सहेर भए पनि अथवा हामीले चाहिँ आफ्नो दैनिक कामहरू गर्ने र जति चाहिँ हामीले चाहिँ व्याख्या गरे पनि हामीले दुईवटा कुरा नै हो, जसरी चाहिँ अब चाहिँ त्यो 18 अध्यायको चाहिँ पुराणमा चाहिँ एक लाइन त्यसको सार भयो जस्तै, दुईवटा कुरा मात्रै हो, एउटा चाहिँ खोप, एउटा माग, दुईवटा कुरामा हामीले चाहिँ ध्यान दियौँ भने हामी चाहिँ बच्छौँ, नभए त भेरिएन्ट त आइरहन्छ, जस्तो अहिले अफ्रिका
हामी एउटा चाहिँ भनौँ न कोरोना कालमा नै छौँ, त्यस कारण यी भेरिएन्टहरू अब अभ्यस्त हुँदै जान्छन्, हामी कति चुनौतीपूर्ण गर्छौँ यसलाई सहज रूपमा लिँदै यसलाई स्वीकार गर्दै यो चुनौतीलाई चाहिँ सामना गर्न तयार हौ भन्ने यहाँको आशय रह्यो डाक्टर साहब, आजले समय यति नै रह्यो, फेरि फेरि पनि यहाँको विज्ञता यहाँको सुझाव हामी आम सर्वसाधारणमाझ पुर्याउँछौँ, धन्यवाद छ डाक्टर साहब।
यहाँलाई पनि धेरै धन्यवाद, र सबै श्रोताहरूलाई यो महामारीमा नआतिन नतर्सिन, तर चाहिँ आफू चाहिँ सतर्क भएर चाहिँ आफ्नो गतिविधि गर्न अनुरोध गर्छु।
हस् धन्यवाद। आदरणीय श्रोताहरू, अन्तरसंवादको निर्धारित समय सकियो, हामी वरिष्ठ जनस्वास्थ्यविद डाक्टर रविन्द्र समीरसँग कुराकानी गरिरहेका थियौं, प्राविधिक साथी शंकर भण्डारीलाई धन्यवाद, म हरिशरण लामिछाने पनि विदा चाहन्छु, तपाईँको आजको दिन शुभ रहोस्, नमस्कार।